नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। नेपाली कांग्रेसले प्रदेश सरकारहरूमा नेकपा एमालेसँग सत्ता सहकार्य तोड्ने निष्कर्ष लिएको ठिक एक सातापछि वाम सहकार्यको तीन बुँदे सहमति भएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच भएको तीन बुँदे सहमति हिजो सार्वजनिक भएको छ। सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिष्ट पार्टी अर्थात नेकपाले लिनेछ। दुई दल बीचको सहमतिलाई पार्टीका नेताहरूले एकताको आधारमा समेत अर्थ्याएका छन्। प्रस्थान बिन्दुका रूपमा समेत दुई दल मिल्दा पनि सरकार बनाउन संख्या नपुग्ने गण्डकी र मधेसबारे भने अन्य दलसँग छलफल गर्ने सहमति कायम भएको छ। प्रदेश सरकारहरूमा राजनीतिक अस्थिरता देखिँदै आएको छ। पाँच वर्षे कार्यकाल पूरा नहुने र समय समयमा सरकार ढल्ने र नयाँ सरकार निर्माण हुने परिपाटीको अझै अन्त्य हुन सकेको छैन। आजको अन्तरसंवादमा हामी प्रदेशमा देखिएको राजनीतिक अस्थिर र प्रदेश तहको सबलीकरण लगायतका विषयमा केन्द्रित भएर संविधानविद एवं विश्लेषक डाक्टर खिमलाल देवकोटासँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
हस्, धन्यवाद, नमस्कार।
फेरि कम्युनिष्ट पार्टीहरू जुटेका छन् प्रदेशको सरकार गठनको सवालमा। खास गरी यसअघि पनि एक किसिमको एकता र सहकार्यको कुरा नभएको होइन। पछिल्लो समय जसरी अब माओवादी पार्टी र नेकपा एमाले पार्टी बीच अब पछिल्लो समय त नेपाली कम्युनिष्ट पार्टी भएको छ। विगतको खास गरी मूलधारको तत्कालीन माओवादी केन्द्र पनि हो। तत्कालीन एकताको समयमा यी दुई दल बीच नफुट्ने गरी वाम एकताको कुरा भएको थियो। अहिले फेरि प्रदेश सरकारलाई लिएर यो विषयको उठान भएको छ, यसलाई कसरी हेर्नुहुन्छ?
सबभन्दा पहिला त यसलाई दुईटा दृष्टिकोणबाट हेर्नुपर्छ होला। यो एक खालको वाम एकताको समझदारीको कुरा अलग कुरा होला, संघीयतालाई सबलीकरण गर्ने कुरा दोस्रो कुरा होला। यदि यो वाम एकताको कुरा सब भइरहँदाखेरि यसले संघीयतालाई सबलीकरण गर्छ भने त्यो सकारात्मक कुरा होला। वाम एकताको कुराले संघीयतालाई सबलीकरण गर्ने कुरालाई चाहिँ इन्कार गर्छ या त्यसलाई धेरै प्राथमिकतामा राख्दैन भने संघीयताको विद्यार्थी हुनुका नाताले यसले चाहिँ सकारात्मक सन्देश दिँदैन होला भनेर भन्नुपर्ने हुन्छ। त्यसो भएको हुनाले अब अहिले प्रारम्भिक टिप्पणी गर्दाखेरि म के भन्न चाहन्छु तपाईँको लोकप्रिय रेडियो मार्फत श्रोताहरूलाई भने यो पृष्ठभूमि वाम एकताको पृष्ठभूमि केवल सत्ता समीकरण र सत्ता स्वार्थका निम्ति मात्रै हुन हुँदैन। यसले संविधानले परिकल्पना गरेको संघीयताको सबलीकरण सुदृढीकरण संघीयताले प्रदेश र प्रदेशहरूलाई स्थापित गर्नका निम्ति जे मर्म र मकसद राखेको छ त्यो अनुसारको गर्ने कुरा त्यसलाई चाहिँ बढी भन्दा बढी प्राथमिकतामा राख्न जरुरी छ। फेरि सधैँ चाहिँ गल्ती हुने गरेको कुरा के हो भने प्रदेश स्तरको सरकारको फेरबदलको कुरा प्रदेश स्तरमै सहमति र गठबन्धन गरेर नहुने, त्यो गठबन्धन र सहमति चाहिँ केन्द्रमा भइदिने, यसो गर्दाखेरि प्रदेशहरूको अटोनोमी चाहिँ कमजोर हुँदै गएको छ। फेरि पनि केन्द्रमा सहमति भएर प्रदेश सरकारहरूको खटन पटनको कुरा हुने गरेको छ। यो कुराले पनि संघीयताको सबलीकरण र सुदृढीकरणका निम्ति राम्रो सन्देश दिँदैन। अब केन्द्रले केन्द्रमा रहेका दलहरूले र केन्द्रमा सम्झौता गर्ने दलहरूले के भन्न जरुरी छ भने यसले प्रदेशहरूको स्वायत्ततामा असर पर्ने छैन। प्रदेशहरूलाई चाहिँ संविधानले परिकल्पना गरेको संघीयताको सुदृढीकरण गर्नका निम्ति यसले चाहिँ कुनै प्रतिकूल असर पार्ने छैन भन्ने कुराको चाहिँ ग्यारेन्टी गर्न जरुरी छ संघीयताको पर्सपेक्टिभबाट हेर्दा भन्ने मलाई लाग्दछ।
नेपाली कांग्रेस संघको सहकार्य टुटेको एक साता भित्रै बनेको यो तीन बुधे सहमति अब यहाँले भने अनुसार केवल अब सत्ता जोगाउने तत्कालीन जोड घटाउ हो भने यो फाइदाजनक त्यति छैन भन्ने कुरा गर्नुभयो। यहाँको बुझाइमा यसको पछाडि कुनै वैचारिक धरातल आधार छ कि के जस्तो लाग्छ यहाँलाई?
मलाई लामो समयसम्मको सत्ताको समीकरणहरूलाई नेपाल प्रदेशको मात्रै भनिन टोटल यो 10 वर्षको सत्ता समीकरणको अभ्यासलाई मैले निहाल्दाखेरि यो सत्ता समीकरण हुने, सत्ता गठबन्धन फेरबदल हुने, टुटफुट हुने, फेरि नयाँ बन्ने प्रक्रियाका पछाडि खासै सैद्धान्तिक धरातल म देख्दिनँ। खालि सत्ता समीकरणको कुरा, सत्ता स्वार्थको कुरा, कुर्सी प्राप्तिको कुरा र सरकार गठन गर्नका निम्ति अवसर प्राप्त गर्ने कुराका निम्ति लिएको म देख्दछु। यसलाई चाहिँ यसरी जान र यसरी स्थापित हुन दिन हुँदैन। दलहरूले यो कुरा स्थापित गर्न सक्नु पर्दछ कि यो हामीले अहिले चालेको कदम चाहिँ सैद्धान्तिक हो, यो वैचारिक हो, यो केवल सत्ताको कुर्सीको फेरबदलको कुरा होइन भन्ने कुरा चाहिँ स्थापित गर्नुपर्छ। तर त्यो स्थापित गर्नका निम्ति दलहरूलाई निकै महँगो पर्ने अवस्था म देख्दछु, किनभने 2074 सालमा वैचारिक खालको कोलिसन गठबन्धन बनेको थियो। तत्कालीन नेकपा एमाले र नेपाली नेकपा माओवादीका बिचमा एकता भएको थियो, त्यो एकतालाई जनताले अनुमोदन पनि गरेका थिए, द्वितीय बहुमत पनि प्राप्त भएको थियो। अब वैचारिक कोलिसनको चाहिँ अभ्यास सुरु भयो भन्ने कुराका निम्ति सबै वामहरू चाहिँ अत्यन्त खुसी भएको थिए, वामपन्थी जनमत अत्यन्त उत्साही पनि भएको थियो। दुर्भाग्यवश त्यो गठबन्धन र एकता टुट्न पुग्यो, त्यो एकता कायम हुन सकेन। त्यसले के कुरा चाहिँ स्थापित गरिदियो नकारात्मक रूपमा भने नेपालमा वामहरूको एकता र वैचारिक ढङ्गले भएको एकता चाहिँ त्यो कायम हुन सक्दैन। विचारका आधारमा एकता गरिएको थिएन, सत्ता समीकरण र कुर्सी प्राप्तिको आधारमा गरिएको थियो, त्यसकारण टुट्यो भन्ने कुरा चाहिँ अत्यन्त नकारात्मक सन्देश गएको थियो 74 सालको एमाले र माओवादीको एकताका सन्दर्भमा। अहिलेको एकता र गठबन्धनको सन्दर्भलाई पनि नेपाली जनमतले र नेपाली वामपन्थी मतदाताहरूले त्योभन्दा फरक रूपमा हेरेका छन् भन्ने मलाई लाग्दैन। त्यसकारण दलहरूका निम्ति चुनौती के हो भने हाम्रो यो गठबन्धन, हाम्रो यो एकता 74 सालमा टुटेको जस्तो एकता होइन भन्ने कुरा चाहिँ पुष्टि गर्नुपर्छ। यो पुष्टि गर्नका निम्ति हाम्रो केवल कुर्सीको हानथापका निम्ति यो गठबन्धन बदलिएको होइन, विचारका आधारमा गठबन्धन गरिएको हो, यसको दीर्घकालीन महत्त्व छ, विगतका इतिहासबाट पाठ सिकेर वामपन्थी गठबन्धन चाहिँ टुटाउने गल्ती गर्ने छैन भन्ने कुरा चाहिँ मुखले भनेर हुँदैन, व्यवहारमा त्यो देखाउन सक्दा यो गठबन्धनको पुष्टि हुनेछ। होइन त्यसो गर्न सकिएन भने अहिले सामान्य जनमतले भने जस्तो यो कुर्सीको प्राप्तिका निम्ति भएको गठबन्धन हो, त्यसमा कुर्सीको खेलमा अलिकति कुरा नमिल्ने बित्तिकै यो फेरि टुटिहाल्छ भन्ने जुन जनमत बनेको छ त्यो जनमत नै पुष्टि हुने अवस्था देखिन्छ। त्यसकारण वाम गठबन्धन कार्यहरू चाहिँ एकदमै सचेत भएर त्यतातर्फ केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ। अझ मलाई के पनि आशंका छ भने एक हप्तामा कङ्ग्रेसले गठबन्धन तोड्ने निर्णय गरेको, एक हप्तामा वामहरूको गठबन्धन केन्द्रमा हस्ताक्षर गर्न सहमत भए। यही प्रकारको हस्ताक्षर यो पहिलोचोटि होइन, यो सफल भएको पनि होइन, स्थापित भएको पनि होइन भन्ने कुरालाई ख्याल गर्न जरुरी छ। एक दोस्रो, यो वाम गठबन्धनका सरकार बनाउने भनेर निर्णय भइसकेपछि प्रदेशहरूमा चाहिँ गठबन्धनका निम्ति कुर्सी प्राप्ति गर्नका निम्ति मन्त्री कसलाई बनाउने भन्नेका निम्ति आन्तरिक र एकअर्का गठबन्धन कार्यहरूका बिचमा दन्त बजान हुने छैन भन्ने मलाई आशा छ। यदि मन्त्री कसलाई बनाउने र कसलाई नबनाउने भन्ने कुरामा दन्त बजान भयो भने यो गठबन्धनको औचित्य नै पुष्टि हुने छैन, गठबन्धन बेठिक थियो भन्ने औचित्य पुष्टि हुनेछ, त्यस कारण यसतर्फ ख्याल गर्न जरुरी छ। दोस्रो, तेस्रो, यो गठबन्धनले प्रदेशहरूलाई मजबुत बनाउनका निम्ति संविधानले परिकल्पना गरेको संघीयतालाई सुदृढ गर्नका निम्ति र संघीयताका कारणले स्थापित भएका प्रदेशहरूले जनतालाई सेवा प्रवाह गर्नका निम्ति चाहिँ अहिलेसम्म भएका चाहिँ कमी कमजोरी छन् भने पनि त्यसलाई करेक्सन गरेर अगाडि बढाइनेछ भन्ने कुराको ग्यारेन्टी र संहिता सुदृढीकरणका दौरानमा आरम्भ भएका तर तिनलाई चाहिँ बैठान गर्न नसकिएका प्रदेश स्तरका काम कारबाही र योजनाहरूलाई यो गठबन्धनले पुष्टि गर्यो भन्ने कुरा देखाउन जरुरी छ। यति चारवटा कुरा गर्दा यो गठबन्धनको औचित्य पुष्टि हुनेछ, गर्न सक्दा होइन, यी विषयवस्तुहरू गर्न सकिएन भने फेरि पनि यो सत्ता गठबन्धन चाहिँ केवल कुर्सीका निम्ति भएको थियो, त्यही भयो र त्यो सफल हुने छैन। आखिर अन्तमा गएर चाहिँ दुखान्त हुनेछ, दुखान्तमा टुक्रिनेछ भन्ने जो मनोविज्ञान बनेको छ त्यसलाई सत्य साबित गर्नेछ। त्यसतर्फ चाहिँ गठबन्धन गर्ने दलहरू अत्यन्त संवेदनशील भएर अत्यन्त विचारणीय ढङ्गले अगाडि बढ्न जरुरी छ भन्ने मलाई लाग्छ। अन्तिममा अर्को अझ महत्त्वपूर्ण कुरा के हो भने अब प्रदेशको अवधि धेरै छैन, यो प्रदेशको यो छोटो अवधिमा 10 वर्षको दौरानमा झन्डै 5 दर्जन जति मुख्यमन्त्रीहरू त उत्पादन भइसके, अनि 5 दर्जन मुख्यमन्त्री 10 वर्षको दौरानमा जबकि हुनुपर्ने जम्मा जम्मी चाहिँ 1 दर्जन प्लस मात्रै हुनुपर्ने हो, भनेपछि यो अवस्था चाहिँ त्यति सुखद अवस्था होइन। त्यसकारण यो चुनौतीलाई पनि सामना गर्ने गरी गठबन्धनकारी दलहरूले आफ्ना भावी कार्यक्रम योजनाहरू निर्माण गर्ने र व्यवहारमा देखाउने त्यो काम गर्न जरुरी छ भन्ने मलाई लाग्छ।
5 वर्षमा बहुसरकारको प्रवृत्ति नै प्रदेशहरूमा देखिएको छ। 5 वर्षको एउटा कार्यकालमा यहाँले भने जस्तै झण्डै 6 पटकसम्म मुख्यमन्त्री परिवर्तन हुने प्रवृत्ति पनि देखिएको छ बढीमा। त्यसै गरी अब दर्जनौ मन्त्रीहरू फेरिने परिपाटी पनि देखिएको छ। संघीयताको मर्म एक किसिमको रहेको थियो, यहाँले कुराकानीका क्रममा पनि भन्नुभयो हामीले प्रदेश तहमा स्वायत्त अभ्यास गर्नुपर्ने हुन्थ्यो, केन्द्रबाट नै त्यसको सहमति गर्ने, त्यो सहमतिको घोषणा गरिने, त्यसले प्रदेशको एउटा स्वायत्ततामाथि नै हस्तक्षेप गरेको प्रसंग यहाँले उठान गरिरहँदा यो प्रदेश तहमा देखिएको राजनीतिक अस्थिरतालाई कसरी हेर्न सकिएला र यसको समाधान चाहिँ कसरी हुन सक्ला? अहिले त अब संविधान संशोधनको विषय पनि उठान भइरहेको छ, त्यसका लागि सरकारले गृह कार्य पनि गरिरहँदाखेरि यो सवाल आफैमा महत्वपूर्ण पनि छ, उत्तिकै संवेदनशील पनि छ। यो विषयलाई कसरी हेर्न सकिएला, प्रदेशको अस्थिरता र अस्थिरता समाधानको उपायलाई?
एकदम राम्रो प्रश्न र संवेदनशील प्रश्न गर्नुभयो। यसका निम्ति मैले सधैँ भन्दै आएको कुरा चाहिँ मुलुकमा सबै संरचनाहरू चाहिँ संघीय संरचनामा गए एकात्मकबाट, तर दुईटा संरचना चाहिँ एकात्मक नै रहे। एउटा जुडिसियरी हो, अदालतलाई संघीयकरण गर्न सकिएको छैन यो संविधानले, त्यसकारण अदालतका कैयन फैसलाहरू संहिताका मर्ममा हुन सकेका छैनन्। संहितालाई जुन ढङ्गले सबलीकरण सुदृढ गर्नुपर्ने थियो, योगदान गर्नुपर्ने थियो, त्यस्तो हुनमा कमी भएको छ, किनभने उसको नेचरै एकात्मक हो, संघात्मक होइन। ठिक अर्को महत्त्वपूर्ण संरचना चाहिँ दलीय पद्धतिमा शासन सञ्चालन गर्ने काम चाहिँ दलहरूको हो, ती राजनैतिक दलहरू पनि संघीयकरण हुन सकेनन्। राजनीतिक दलहरू एकात्मक नै रहे, त्यो एकात्मक दलहरू र राज्य संरचना संघात्मक हुँदाखेरि संघात्मक राज्य संरचना एकात्मक राजनैतिक दल, यो मूल अन्तर विरोध हो, अहिले देखा पर्ने समस्या चाहिँ यो हो। त्यसकारण अब संविधान संशोधनको प्रसङ्ग पनि उठिरहँदा दलहरूले चाहिँ आफूलाई संघीयकरण गर्न सक्नुपर्छ। यदि दलहरू संघीयकरण भइदिएको भए केन्द्रमा हस्ताक्षर गरेर साँच्चै प्रदेशका सरकारहरू फेरबदल हुने गठन विघटन हुने त्यो अवस्था पर्दै पर्दैन थियो। दलहरू प्रादेशिक स्तरका दलहरू हुन्थे, प्रादेशिक स्तरमा ती दलका युनिटहरूले स्वायत्तता प्रयोग गर्थे, कोसँग गठबन्धन गर्ने कोसँग नगर्ने भन्ने कुराको चाहिँ निर्णय गर्ने शक्ति र अधिकार चाहिँ प्रदेश स्तरका पार्टीहरूमा हुन्थ्यो। यसो हुँदाखेरि संघीयता सबलीकरण गर्नका निम्ति थप योगदान पुग्ने थियो। मलाई खुसी लागेको छ नकारात्मक हिसाबले पनि प्रदेशहरूको चाहिँ भाग्य र भविष्यका बारेमा केन्द्रमै रहेको पार्टीको केन्द्रीय नेतृत्वले नै हस्तक्षेप गरिराख्ने कुराले प्रदेश स्तरमा प्रदेशको पार्टीको स्वायत्तताको कुरा उठ्नेछ र पार्टीलाई संघीयकरण गर्न नसक्नाका कारणले प्रदेशको भाग्य र भविष्य केन्द्रले निर्धारण गरिदियो भन्ने कुराको एहसास हुनेछ र संघीयता कार्यान्वयन गर्नका निम्ति सबलीकरण गर्न राज्यका संरचना मात्रै संघीयकरण गर्न गरिरहेछ, पोलिटिकल पार्टी पनि संघीयकरण गर्न जरुरी भएछ भन्ने चाहिँ सन्देश दिनेछ भन्ने मलाई लाग्छ।
खास गरी अब प्रदेशहरूलाई भूगोलको भाव बोल्ने तहका रूपमा निकायका रूपमा पनि हेर्न सकिन्छ। संविधानले त्यही अनुरूप नै परिकल्पना गरेको थियो। विगतमा एकात्मक शासन प्रणाली हुँदाखेरि केन्द्रीकृत शासन प्रणाली हुँदाखेरि स्रोत साधनको वितरणमा केही असमानता देखिएका भन्ने कुराहरू पनि रहेका थिए। त्यो विषयलाई सम्बोधन गर्न हामीले प्रदेश तहमा पनि संघीयताको अभ्यास अहिले गरिरहँदाखेरि राजनीतिक अस्थिरता राजनीतिक स्वार्थ र भागभण्डा मिलाउनकै लागि मन्त्रालयको संख्या बढाउने राज्य कोषमाथि भार पार्ने लगायतका कुराहरूले गर्दाखेरि प्रदेश तहलाई जनमानसले हेर्ने एउटा दृष्टिकोण नै अहिलेसम्म प्रष्ट रूपमा बन्न सकिरहेको छैन। निकै दुविधात्मक अवस्था पनि देखिएको छ भन्दा फरक नपर्ला। प्रदेश तहले जनमानसको जनताको विश्वास जितेर हाम्रो पनि आवश्यकता छ, हामी पनि संघीयताको एउटा महत्वपूर्ण पक्ष हो भनेर पुष्टि गर्नका लागि अब के कस्ता कार्यहरू गर्न जरुरी हुन्छ, राजनैतिक र संवैधानिक हिसाबबाट यो विषयलाई कसरी हेरिनुपर्छ जस्तो यहाँलाई लाग्छ? हामी कुराकानीकै क्रममा पनि हेरिरहेका छौं। आजको अन्तर संवादमा हामीले प्रदेशमा देखिएको राजनीतिक अस्थिरता र प्रदेश तहको सबलीकरणको विषयमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग संविधानविद एवं विश्लेषक डाक्टर खिमलाल देवकोटा हुनुहुन्छ। यो प्रसंगलाई हामीले कसरी सम्बोधन गर्न सक्छौँ?
एकदमै महत्वपूर्ण प्रश्न छ। कम्तीमा थुप्रै समस्याहरूका बावजुद पनि संवैधानिक हिसाबले प्रदेशहरूलाई जुन ढङ्गले सबलीकरण हुने गरी अधिकार सुम्पन्न पर्थ्यो त्यो नसुम्पिएका बावजुद पनि प्रदेशहरूलाई संविधानले जुन अधिकार दिएको छ त्यो अधिकारको सीमाभित्र रहेर प्रदेशहरूले निकै राम्रो पर्फर्मेन्स गरेको कुरा चाहिँ जग जाहेर छ। यसलाई चाहिँ नकारात्मक भाष्य बनाउन म जरुरी ठान्दिनँ। प्रदेशहरूले आफ्नो सीमाभित्र रहेर आफ्नो स्रोतको सीमाभित्र रहेर आफ्नो स्रोतलाई अधिकतम प्रयोग गर्ने काम गरेका छन्, यो राम्रो सङ्केत हो। दोस्रो कुरा, सङ्घमा विकास खर्चको प्रतिशत 50% ननाग्दाखेरि पनि प्रदेशहरूको विकास खर्चको प्रतिशत 80-90% सम्म हुने गरेको अवस्था छ। तेस्रो कुरा, प्रदेशहरूलाई विनियोजन गरिएको बजेट अथवा दिएको अनुदान त्यो चाहिँ बिरलै मात्रै फिर्ता हुने गरेको छ, त्यो पनि राम्रो कुरा हो। जनताको एक्सेसको हिसाबले बजेट निर्माणको कुरामा प्रकरण निर्माणको कुरामा जनताको सोझो पहुँच प्रत्यक्ष पहुँच र निरन्तर पहुँच चाहिँ स्थापित गर्न सङ्घभन्दा प्रदेशहरू चाहिँ सफल भएका छन्। त्यस कारण यो मामला अत्यन्त प्रदेशहरूको तहबाट असल ढङ्गले सकारात्मक ढङ्गले र प्रोएक्टिभ ढङ्गले भएको कुरा छ, जुन कुराले संघीयताको सुदृढीकरण गर्नका निम्ति निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्ने मतलब। अब कमी रहेका विषयवस्तुहरू जहाँ छन् ती कमी रहेका विषयवस्तुहरूलाई सुधार्नका निम्ति यो गठबन्धनको पहिलो प्राथमिकता बन्नपर्छ। यही संघीयतालाई स्थापित गर्ने हो, सुधार गर्ने हो र अहिलेको गठबन्धन चाहिँ संघीयतालाई प्रबलीकरण गर्नकै निम्ति बनेको हो। योभन्दा अगाडिको गठबन्धन भन्दा यो गठबन्धन संघीयतालाई सुदृढीकरण गर्न बनेको हो भन्ने कुरा स्थापित गर्ने हो भने त्यो हिसाबले योजना निर्माण गर्ने, प्राथमिकीकरण गर्ने अनि त्यसपछि त्यो अनुसार संहिताको संविधानको मर्म, संघीय संविधानको मर्म अनुसार आफ्ना कार्यक्रमहरूलाई जनताका सामु लैजाने काम गर्न जरुरी छ भन्ने मलाई लाग्दछ। यसका निम्ति दुईटा कुरा तत्काल गर्न जरुरी छ। एक, प्रहरी समायोजन ऐन बनेको आज धेरै वर्ष भइसक्यो, त्यो प्रहरी समायोजन गर्ने काम चाहिँ संघीय सरकारले गर्न सकिराखेका छैन, दिइराखेका छैन। प्रदेशहरूले त्यो समाप्त प्रहरी समायोजन गर्ने कामलाई चाहिँ आफ्नो अधिकारको रूपमा लिन सकिराखेका छैन, त्यसलाई व्यवहारमा उतार्न सक्नुपर्छ। दोस्रो, संघका कर्मचारीहरू गएर प्रदेशको संरचना र सरकार र प्रशासन सञ्चालन गरिदिने काम भएको छ। प्रदेशमा संघका कर्मचारीहरूले काम गर्थे, प्रदेश सरकारप्रति उनीहरू उत्तरदायी हुन नपर्ने, उनीहरूको उत्तरदायित्व संघ सरकारप्रति हुने भएको हुनाले प्रदेश सरकारको स्पिरिट अनुसार चाहिँ ब्युरोक्रेसीबाट काम हुन सकिराखेका छैन। त्यस कारण प्रदेश सरकारले आफ्नो सेवा गठन र सञ्चालन गर्ने संविधानको धारा 250 दिएको अधिकार सम्पूर्ण रूपमा प्रयोग गर्न सक्नु पर्दछ। दोस्रो, तेस्रो, प्रदेशहरूले आफ्नो तहमा आफ्नो आएका स्रोतहरू चाहिँ नयाँ नयाँ आएका स्रोतहरू सिर्जना गर्न सक्नुपर्छ। र चौथो, सङ्घबाट प्राप्त भएको अनुदानहरू बिना कुनै क्वेसन, बिना कुनै दुरुपयोगको गन्ध उनीहरूले चाहिँ प्रयोग गर्न सक्नुपर्छ, त्यसलाई खर्च गर्न सक्नुपर्छ, जसले जनताका सेवाको गुणस्तरलाई वृद्धि गर्न सक्नुपर्छ। र अन्तिममा, प्रदेशहरूकोबाट, प्रदेश स्तरबाट बनेका झन्डै 90 अनुपातमा झन्डै 90 कानुन मध्ये अधिकांश कानुनहरू संरचना सिर्जना गर्ने र आफ्नै सेवा सुविधाहरूमा केन्द्रित भएको देखिएको छ। यसलाई 90% 80% कानुन चाहिँ जनताको सेवामा समर्पित भन्ने तथ्याङ्कमा देखाउने गरी बदल्न जरुरी छ, त्यो अनुसारको कानुनहरू निर्माण गर्न जरुरी छ। अनि प्रदेश सरकार र प्रदेश सभा भनेको जनताका कानुन निर्माण गर्नका निम्ति बनेको संरचना हो, जनताका सेवा विस्तार गर्नका निम्ति बनेको संरचना हो भन्ने कुरा स्थापित गर्न सक्दा संघीय संविधानको कार्यान्वयन पनि हुने, यो गठबन्धनको पनि औचित्य पुष्टि हुन सक्छ भन्ने मलाई लाग्छ।
हामी बिस्तारै कार्यक्रमको अन्त्यतिर पनि आउँदैछौ। अब अन्त्यमा मैले के सोध्न चाहे भने, यसअघि यहाँले कुराकानीकै क्रममा पनि भन्नुभएको थियो, स्वायत्तताको अभ्यास हुन नसक्दा प्रदेश तहमा संघीयताको सबलीकरण र सुदृढीकरण अपेक्षित रूपमा हुन सकेको छैन, तर कतिपय अवस्थामा संवैधानिक एउटा छिद्र पनि देखिन्छ भने कानूनी कुराहरूको पनि अभाव जस्तो देखिन्छ। कुरा गरिरहनु पर्दा, जसरी हाम्रो अदालत एकात्मक प्रणालीमा नै रहेको छ, अब खास गरी प्रहरीलाई त अनुसन्धान गर्ने अधिकार पनि दिएको छ, त्यसै गरी अभियोजक गर्ने पक्ष पनि लगभग एकीकृत अथवा एकात्मक शासन प्रणालीकै ढाँचामा भइरहँदाखेरि समग्रतामा संविधानदेखि ऐन कानून र नियमावलीसम्म मिलाउनु पर्ने कुराहरू धेरै नै देखिन्छन्। त्यसै गरी संविधानको एकल र साझा अधिकार सूची अन्तर्गत रहेका विषयहरूमा पनि कानून बनाउनु पर्ने, प्रष्टता कायम गर्नुपर्ने अवस्थामा अब एउटा संवैधानिक कानूनी र कानूनी धरातल प्रष्ट बनाइ नसक्दा भइ नसक्दाखेरि अब त्यो स्वायत्तताको अभ्यास गर्न पनि चुनौतीपूर्ण देखिएको छ। यहाँ त संविधानविदका साथै वरिष्ठ अधिवक्ता पनि हुनुहुन्छ, यो विषयलाई यहाँले कसरी हेर्नु भएको छ? एकातिर स्वायत्तताको अभ्यास गरिरहँदाखेरि संवैधानिक र कानूनी दान पनि प्रष्ट रूपमा देखिएका छन्।
हो, वास्तवमा यो संवैधानिक र कानूनी सीमाहरू त छँदैछन्। संविधानले जुन ढङ्गले मन फुकाएर प्रदेशहरूका अधिकारलाई स्पष्ट गर्नुपर्ने हो, त्यसमा केही कमजोरीहरू छन्। जस्तो एकल अधिकार र साझा अधिकारको प्रसङ्ग यहाँले उठाउनुभयो, प्रदेशहरूका निम्ति निर्धारण गरिएको एकल अधिकारको सूचीको संख्या 21 छ भने संघ र प्रदेशको साझा अधिकारको सूची 25 छ। एकल अधिकारको सूची भन्दा साझा अधिकारको सूची लामो बनाउनुको पछाडिको कारण के हो भने एकल अधिकारमा चाहिँ सुनिश्चितता कन्फर्म लिस्ट भन्दा कन्फ्युजनको लिस्ट लामो बनाइदिएका कारणले प्रदेशहरूलाई चाहिँ काम गर्नका निम्ति कन्फ्युजन भएको कुरा साँचो हो। यो एउटा कमजोरी संविधान संशोधनका मार्फतबाट सच्याउनु जरुरी छ। दोस्रो कुरा, प्रदेशहरू स्वायत्त छन्, सेल्फ रुल र सेयर रुलको सिद्धान्तमै हाम्रा संघीय संरचनाहरू बनेका हुन्। प्रदेशहरू संविधान त स्वायत्त छन्, त्यो स्वायत्तताको भरपूर रूपमा उपयोग गर्नका निम्ति प्रदेशहरूले मेहनत गर्नुपर्छ, संघले स्वायत्ततालाई सम्मान गर्नुपर्छ। यति हुँदाहुँदै पनि एकात्मक अदालत हुँदाहुँदै पनि सर्वोच्च अदालतको एउटा फैसलाले महत्त्वपूर्ण काम के गर्यो भने प्रदेशहरू स्वायत्त छन् भन्ने कुरा फैसलामै बोलिथ्यो। दोस्रो कुरा चाहिँ प्रदेशको आफ्नो प्रशासनिक संरचना हुन्छ, आफ्नो सेवा गठन र सञ्चालन गर्ने संविधानको धारा 285 प्रदेशहरूलाई सुदृढ गर्नका निम्ति बनेको भन्ने कुरा अदालतको फैसलाले भर्खरै मात्रै स्थापित गरिदिएको अवस्था छ। तेस्रो कुरा चाहिँ प्रदेशहरूको स्वायत्ततालाई सम्मान गर्न नसक्ने कानुनी संरचना, संवैधानिक संरचना र एकात्मक मानसिकताका कारणले शासन सञ्चालन गर्ने शासकहरूको मनोविज्ञानलाई चाहिँ बदल्न जरुरी छ। यति तिनवटा काम एकसाथ गर्ने हो भने केही कुरा संविधान संशोधन नगरिकन पनि
हुन्छ। हाम्रो कार्यक्रमको समय पनि सकिएको छ,
मलाई विश्वास छ।
हुन्छ, यहाँको महत्त्वपूर्ण समय र विचारका लागि धन्यवाद। आजको अन्तरसंवादमा हामीले प्रदेशमा देखिएको राजनैतिक अस्थिरता र प्रदेश तहको सबलीकरण लगायतका विषयमा केन्द्रित भएर संविधानविद एवं विश्लेषक डाक्टर खिमलाल देवकोटासँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।